نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم اللہ تعالیٰ کی توفیق سے خلاصہ قرآن کے سلسلے میں 19 پارے کا پہلا رب دیکھیں گے آیت نمبر 21 سے سورة الفرقان اعوذ باللہ من الشیطان الرجیم وقال الذین لا يرجون لقاءنا لولا انزل علینا الملائکة ونرى ربنا لقد استكبروا في انفسهم وعتوا كبيرا جو لوگ ہمارے حضور پیش ہونے کا اندیشہ نہیں رکھتے وہ کہتے ہیں کیوں نہ فرشتے ہمارے پاس بھیجے جائیں یا پھر ہم اپنے رب کو دیکھیں بڑا گھمنڈ لے کے بیٹھے یہ اپنے نفس میں اور حد سے گزر گئے یہ اپنی سرکشی میں جس روز یہ فرشتوں کو دیکھیں گے وہ مجرموں کے لیے کسی بشارت کا دن نہ ہوگا چیخ اٹھیں گے کہ پناہ بخدا اور جو کچھ بھی ان کا کیا دھرا ہے اسے لے کر ہم غبار کی طرح اڑا دیں گے بس وہی لوگ جو جنت کے مستحق ہیں اس دن اچھی جگہ ٹھہریں گے اور دوپہر گزارنے کو عمدہ مقام پائیں گے آسمان کو چیرتا ہوا ایک بادل اس روز نمودار ہوگا اور فرشتوں کے پرے اتار دیے جائیں گے اس روز حقیقی بادشاہی صرف رحمان کی ہوگی اور وہ منکرین کے لیے بڑا سخت دن ہوگا یہاں آپ دیکھیے کہ ان آیات میں کس طرح سے جرت کی بات کی گئی کہ وہ لوگ جن کو ایمان بالآخرہ میں کچھ کمی محسوس ہوتی ہے یا بالکل ہی ان کے اندر ایمان نہیں آتا وہ پھر اس قسم کی بڑی بڑی باتیں کرتے ہیں. ایک مطالبہ اللہ کو دیکھنے کا موسیٰ نے کیا تھا, وہ محبت کی وجہ سے تھا. ایک مطالبہ بنی اسرائیل کے سرداروں نے کیا تھا, وہ شک کی بنیاد پہ تھا. لیکن یہاں ان کا جو کہنا یہ تکبر کی بنیاد پہ, یہ بالکل ایسے ہی ہے کہ جیسے کوئی کہہ دے کہ ہاں صدر اوباما خود آ کر کہے کہ ویزے کے یہ رولز ہیں, امریکن پالیسیز یہ ہیں, پھر مانیں گے ورنہ نہیں مانیں گے. اور ہمیں ملکہ فلاں آ کر کہے کہ اس رول کو یوں مانو پھر مانیں گے. تو جس دل میں تکبر ہوتا ہے وہ ماننے کی بجائے منوانے کی طرف چل پڑتا ہے. اللہ تعالیٰ نے اس کی وجہ بھی بتا دی کہ یہ اپنے آپ کو بہت بڑا سمجھتے ہیں. ہم اپنے لیے اس میں ایک چھوٹی سی عمل کی بات نوٹ کر لیں, جب بھی دین کے کسی معاملے میں ہمارے دل میں بھی کچھ اسی قسم کے سوالات آئیں, یہ کیسے ہو سکتا ہے, میں تو نہیں مان سکتی, بڑا مشکل ہے, دس اینڈ دیٹ, تو پھر فوراً سمجھ لیں کہ اس کے اندر ہمارے نفس کی بڑائی ہے, ہم خود کو بڑا سمجھتے ہیں. پھر آپ دیکھیے کہ اس میں قیامت کے دن کے دھماکوں کی بات ہوئی کہ کس طرح غبار کی طرح سب کچھ اڑ جائے گا. ہم چند سال پہلے دیکھ چکے 9/11 کو, صرف دو عمارتیں زمین بوس ہوئی اور کتنا شور ہوا, سارا غرہ دھول بن کر رہ گیا. تو سوچئے جس دن ساری ہی زمین ہلے گی اور جس دن یہ سب کچھ جائے گا اس دن کیا بنے گا. پھر اس کے بعد آپ دیکھیے کہ اللہ نے اس حصے میں جنتیوں کی بات کی, میدان حشر میں جنت کے مستحق لوگوں کے ساتھ مجرموں سے معاملہ بالکل مختلف ہوگا. عموماً دنیا میں اللہ کا کام کرنے اور اللہ کی بات ماننے والوں کو وہ پروٹوکول نہیں ملتا جس کے وہ حقدار ہوتے ہیں, اور اگر مل بھی جائے تو ان کی قربانیوں اور ان کی باتوں کا حق ادا نہیں ہوتا. اس کو اللہ تعالیٰ قیامت کے دن کے پروٹوکول سے, قیامت کے دن کی عزت سے بدلیں گے. قیامت کا دن جو بہت طویل دن ہوگا, حشر کا دن ہوگا, گرمی کا دن ہوگا, وہاں مومن کا حال کیا ہوگا؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ قسم ہے اس ذات کی جس کے ہاتھ میں میری جان ہے, قیامت کا عظیم الشان اور خوفناک دن ایک مومن کے لیے بہت ہلکا کر دیا جائے گا, حتیٰ کہ اتنا ہلکا جتنا دنیا میں ایک فرض نماز پڑھنے کا وقت ہوتا ہے. یہ مسند احمد کی روایت ابو سعید الخدری سے, اللہم اجعلنا منہم. سفر سب جانتے ہیں مشکل ہوتا ہے, اور سفر کے بعد اگر پھر انتظار کی مہلت ہو تو کتنی مشکل بات ہوگی. اور اس دن کے اب کچھ مناظر ہیں جس کو سنتے اور پڑھتے ہوئے ہم سب اپنا محاسبہ کریں گے کہ یہ وہ دن جس دن ساری بادشاہی اللہ کے لیے ہوگی. دنیا میں بھی اللہ کی بادشاہی ہے لیکن اس دن صرف اسی کی ہو گئی, کیونکہ اللہ تعالیٰ قیامت کے دن پکار لگائیں گے, لمن الملک الیوم, جواب آئے گا للہ الواحد القہار, کہ کس کی بادشاہی ہے؟ جواب مل جائے گا صرف ایک اللہ کے لیے. اللہ تعالیٰ قیامت کے دن ایک ہاتھ میں آسمانوں کو اور دوسرے ہاتھ میں زمین کو لے کر پوچھے گا, ان الملک, میں ہوں بادشاہ, کدھر ہے وہ بادشاہ دنیا کے, کہاں ہے وہ فرما روا, کہاں ہے وہ بڑے بننے والے جبار اور قہار, کوئی ہوگا ہی نہیں جو بات کرے. تو آئیے اس منظر کو سامنے رکھیں کہ جس دن مالک الملک اور رب العالمین کے سامنے انسان کھڑا ہوگا اور انسان اس دن کس دکھ کا شکار ہوگا. وَيَوْمَ يَعُضُّ الظَّالِمُ عَلَىٰ يَدَيْهِ يَقُولُ يَا لَيْتَنِي اتَّخَذْتُ مَعَ الرَّسُولِ سَبِيلًا. اور وہ منکرین کے لیے بڑا سخت دن ہوگا. ظالم انسان اپنے ہاتھ چبائے گا اور کہے گا کاش میں نے رسول کا ساتھ دیا ہوتا. نوٹ کیجئے رسول کا ساتھ. آج دنیا میں رسولوں کے طریقے ہی تو مشکل لگتے ہیں. نفاق اور ایمان کے بیچ میں بڑا گہرا جو ربط ہے وہ رسول کی اطاعت کا ہے. آج لگتا ہے کہ رسول کی بات مان لی تو زندگی بور ہو جائے گی, میں پتہ نہیں کیسی لگوں گی, میرا سارا پروٹوکول ختم ہوگا. اس دن انسان کہے گا کاش میں رسول کے راستوں پہ چلتا. یا ویلتا لیتنی لم اتخذ فلانا خلیلا. ہائے میری کم بختی, کاش میں نے فلاں کو دوست نہ بنایا ہوتا. اس کے بہکائے میں آ کر میں نے وہ نصیحت نہ مانی جو میرے پاس آئی تھی. شیطان تو انسان کے حق میں بڑا ہی بے وفا نکلا. کیا تھا, اچھا بھلا پڑھ پڑھا رہی تھی, کسی ایک نے ورغلا دیا اور سب کچھ چھوڑ دیا. کہیں قرآن کو مشکوک کر دیا اور کہیں حدیث کو پیچھے کر دیا کہ قرآن میں تو بہت ساری آیتیں ایک دوسرے سے کنٹرڈکٹ کرتی ہیں اور حدیثیں تو پتہ نہیں کس نے بنائی. اور کیا ہوا, یہاں لفظ دیکھے گا کہ وہ لوگ جو حسرت کے لیے بول رہے ہیں کہ اس دن لوگ یہ کہیں گے بعد اس جہانی, یہ لفظ ہائی لائٹ کرنے کے قابل ہے. ایک وہ بہکتا ہے جس کے پاس ہدایت نہیں آتی, وہ کم بہکے گا, لیکن ہدایت کی طرف چلتے ہوئے قدم جب اٹھتے ہوئے قدم واپس پلٹتے ہیں تو پھر انسان کو زیادہ دکھ ہوتا ہے. یہ بالکل ایسی ہے کہ کوئی چیز پانے کے بعد جب چھنتی ہے تو اس وقت انسان زیادہ اس کا دکھ محسوس کرتا ہے. اب آئیے دیکھیے کہ رسول اس دن کیا کہتے ہیں. وقال الرسول یا رب ان قوم اتخذوا هذا القرآن مهجورا. اللہ اکبر. اور رسول کہے گا کہ میرے رب, میری قوم کے لوگوں نے اس قرآن کو مذاق کا نشانہ بنا لیا تھا. امید تھی شفاعت کی, لگ گئی شکایت. جنہوں نے آج زندگی میں قرآن کے احکامات کو پیروں تلے روندا, جنہوں نے قرآن کے نسخوں کو سروں پہ رکھا لیکن ان کی پوری زندگی قرآن سے متضاد تھی, پوری شادی قرآن کا مذاق اڑاتے ہوئے تھی. وہ قرآن جو مینوئل آف ریولیوشن تھا, وہ کتاب جس کو زندگی میں پڑھنا تھا, اس کو مرنے کے بعد پڑھا جانے لگا. اس کے لیے اللہ نے لفظ استعمال کیے مہجورا. کئی اس کے مختلف معنی ہیں. لوگوں نے اس قرآن کو قابل التفات ہی نہ سمجھا, دے ڈیڈنٹ نوٹس اٹ, اسے قبول نہ کیا, اس کا کوئی اثر نہ لیا. انہوں نے اس کو بیکار باتیں سمجھا اور انہوں نے اس قرآن کے اوپر بیکار باتیں گھڑی. اللہ کہتے ہیں وَكَذَلِكَ جَعَلْنَا لِكُلِّ نَبِيٍّ عَدُوًّا مِّنَ الْمُجْرِمِينَ. اے نبی, ہم نے تو اسی طرح مجرموں کو ہر نبی کا دشمن بنایا ہے. کیوں؟ اس لیے کہ مجرموں کے بنائے ہوئے نظام پر زد پڑتی ہے رسولوں کی دعوت سے. اس لیے جب بھی دین حق کی بات ہوگی, جب کوئی ریفارمر آئے گا, یاد رکھیے مخالفت ہوگی. جس بندے نے حق پیش کیا اس کے لیے لوگ ایک فتنہ بنے, کیونکہ ان کے کاروبار ختم ہوتے ہیں, ان کی بنائی ہوئی جو درختیں ختم ہوتی ہیں. اور تمہارے لیے تمہارا رب ہی رہنمائی اور مدد کو کافی ہے. کبھی شک پڑے نا کہ ٹھیک کر بھی رہی ہوں کہ نہیں, پتہ نہیں کن لوگوں کے ہاتھ چڑھ گئی, پتہ نہیں پتہ نہیں, تو فوراً اس وقت اللہ سے رجوع کریں. وَقَالَ الَّذِينَ كَفَرُوا لَوْلَا نُزِّلَ عَلَيْهِ الْقُرْآنُ جُمْلَةً وَاحِدَةً. اب آگے آپ دیکھیں گے کہ جو اعتراضات تھے ان کے من گھڑت قسم کے وہ بیان کیے جا رہے ہیں. ماننا تھا کوئی نہیں, دل چاہتا کوئی نہیں تھا, اس لیے بہانے بنا رہے تھے, جس میں سے ایک بہانہ کہ منکرین کہتے ہیں اس شخص پر سارا قرآن ایک ہی وقت میں کیوں نہ اتار دیا گیا. سوچیے بھلا یہ کوئی اعتراض کی بات ہے؟ کوئی آپ میں سے کہے میں اس لیے نہیں پڑھنے آتی کہ آپ روز تھوڑا تھوڑا کیوں پڑھاتے ہیں, سارا قرآن ایک ہی دفعہ پڑھا دیں تو کیا برداشت کر لیں گے؟ کیا بیٹھ جائیں گے اتنی دیر؟ کیا اس کے تقاضے پورے کر سکیں گے؟ کیا اس پہ غور و فکر کر سکیں گے؟ تو یہ بالکل ایسی بات تھی جس کو کیا آپ بچوں والی بات کہہ سکتے ہیں. اللہ تعالیٰ کہتے ہیں ہاں ایسا اس لیے کیا گیا کہ اس کو اچھی طرح ہم تمہارے ذہن نشین کرتے رہیں. یہاں ایک وجہ بتا دی گئی اور ہمارے لیے بھی عمل کی بات ہے کہ ٹھنڈی ٹھنڈی بہار اور آہستہ بارش ہوتی ہے, یہ مٹی میں جاتی ہے. ہمارے دل جو اتنے زیادہ دور ہو چکے تھے اس دین سے اور اس قرآن کی بہار سے, جب اس پہ بادلوں کی طرح اور بارش کی طرح یہ قرآن کی آیتیں گرتی ہیں تو الحمدللہ ہمارے اندر جذب کی کیفیت پیدا ہوتی ہے. پھر یاد بھی ہوتا ہے, ایک یا دو رکوع کا ترجمہ یاد کرنا ہو یا ایک پورے روب کا کرنا ہو, فرق ہوگا نا، تو ذہن نشین ہونا بڑا لازم ہے، اس لیے اللہ تعالیٰ کہتے ہیں، اور ایک اور وجہ بھی ہے، اور وہ کیا؟ اور اسی غرض کے لیے ہم نے اس کو ایک خاص ترتیب کے ساتھ الگ الگ اجزاء کی شکل دی ہے، اور اس میں یہ مصلحت بھی ہے کہ جب کبھی وہ تمہارے سامنے کوئی نرالی بات یا عجیب سوال لے کر آئے، اس کا ٹھیک جواب بر وقت ہم نے تمہیں دے دیا اور بہترین طریقے سے بات کھول دی۔ 23 سال میں نبی صلی اللہ علیہ وسلم کو جتنے چیلنجز پیش آئے، سوالات پوچھے گئے، اعتراضات ہوئے، موقع کے ساتھ آیتیں نازل ہوتی رہیں، اور اللہ کے نبی انہی آیات کی روشنی میں لوگوں کو جواب دیتے رہے، تو یہی بات یہاں بتا کے کہہ دیا گیا کہ اس کے تھوڑا تھوڑا کر کے آنے میں بہت زیادہ حکمت ہے۔ جو لوگ اندھے مجہنم کی طرف دھکیلے جانے والے ہیں، ان کا موقف بڑا برا ہے اور ان کی راہ حد درجہ غلط ہے، یعنی ان کا پوائنٹ آف ویو بالکل غلط ہے۔ ان کا پوائنٹ آف ویو کیا تھا کہ چھوڑو، کیا ان چیزوں پہ پڑنا، اور یہ اور وہ۔ اللہ کہتا ہے ان کو چھوڑ دو، ان کو پیچھے کر دو۔ آپ دیکھیے کہ اوندھے منہ پھینکا جانا یہ کس چیز کی علامت ہے؟ کہ انہوں نے قرآن کو پیچھے ڈالا، اللہ نے ان کو پیچھے ڈال دیا۔ عبرت کے طور پر اس طرح سے کیا جائے گا۔ اور اب اللہ کے نبی کو پچھلے انبیاء کرام کی کہانیاں سنا کر تسلی دی جا رہی ہے کہ فکر نہ کریں، ہم نے آپ جیسا معاملہ دوسرے انبیاء کے ساتھ بھی کیا، اور جو ان کی قوموں کا رویہ تھا، ہم نے اس کے بدلے میں ان کی کتنی بڑی مدد کی۔ کیسے؟ وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ، ہم نے موسیٰ کو کتاب دی۔ کون سی کتاب دی؟ تورات۔ کیا ہوتی ہے توریت کے تورات؟ تورات۔ ہم نے موسیٰ کو کتاب دی، اور اس کے ساتھ اس کے بھائی ہارون کو مددگار کے طور پر لگایا۔ دین کا کام مددگاروں کے ساتھ ہوتا ہے۔ کوئی نبی حرفاً مولا نہیں ہوا، اللہ کے نبی صلی اللہ علیہ وسلم جیسا ہی قائد کیوں نہ ہو، کہ جن میں ہر خوبی بہترین طریقے سے تھی، اس کے باوجود ان کو بھی ابو بکر اور علی اور حضرت ختیجہ رضی اللہ تعالیٰ عنہ کا ساتھ ملا، تبھی بات بڑھی، بات شروع ہوئی، اور دن بدن چلتے گئے اور قافلہ بنتا گیا۔ یہی کسی تحریک کے دور میں ہوتا ہے۔ شروع میں بہت تھوڑے لوگ ہوتے ہیں جو اس دعوت پہ لبئی کہتے ہیں، کیونکہ وقت کے رواج سے مختلف چیز سامنے آ رہی ہوتی ہے۔ اس لیے اللہ تعالیٰ نے کہا کہ فکر نہ کرو، ہم نے موسیٰ علیہ السلام کے ساتھ جیسے مددگار بنائے تھے، اسی طرح ہم آپ کے مددگار بھی پیدا کرتے جائیں گے۔ اور ان سے کہا کہ جاؤ اس قوم کی طرف جس نے ہماری آیات کو جھٹلایا ہے، اشارہ بنی اسرائیل کی طرف ہے۔ آخر کار ان لوگوں کو ہم نے تباہ کر کے رکھ دیا۔ یہی حال قوم نوح کا ہوا، جب انہوں نے رسولوں کی تکذیب کی، ہم نے ان کو غرق کر دیا اور دنیا بھر کے لوگوں کے لیے ایک نشان عبرت بنا دیا، اور ان ظالموں کے لیے ایک دردناک عذاب ہم نے مہیا کر رکھا ہے۔ اسی طرح عاد اور سمود اور اصحاب رس اور بیچ کی صدیوں کے بہت سارے لوگ تباہ کیے گئے۔ ان میں سے ہر ایک کو ہم نے پہلے تباہ ہونے والوں کی مثالیں دے دے کر سمجھایا، اور آخر کار ہر ایک کو غارت کر دیا۔ وَكُلًّا ضَرَبْنَا لَهُ الْأَمْثَالَ، اس کو ہائی لائٹ کیجیے۔ پہلے اللہ تعالیٰ مثالیں دیتا ہے، حجت تمام کرتا ہے، پورے اسباب جان کو دکھا دیتا ہے، اس کے بعد جب لوگ نہیں مانتے، پھر اللہ تعالیٰ کا یہ فیصلہ ہوتا ہے کہ ہم لوگوں کو پکڑ لیں۔ اللہ تعالیٰ کبھی انجان لوگوں کو نہیں پکڑتا۔ یہ قرآن جو آہستہ آہستہ پیش ہو رہا تھا، اللہ کے نبی کے دل کو مضبوط کیا جا رہا تھا، ہمت بندھائی جا رہی تھی، لفظ بلفظ حافظوں میں محفوظ ہو رہا تھا، تبلیغ اور اس کی اشاعت بالکل زبان در زبان ہو رہی تھی۔ اللہ تعالیٰ نے ان ساری باتوں کے بعد نبی کو بتا دیا کہ اگر لوگوں نے اس کی تعلیمات کو اب نہ مانا، اور اس کتاب نے ان کی زندگی کے اوپر اثر نہ دیا، تو غم نہ کرو، ہم ان کو بھی ویسے ہی پکڑیں گے جیسے پچھلی قوموں کو پکڑا۔ آپ دیکھیے، حق اور باطل کی جنگ چلتی رہتی ہے۔ قرآن اس لیے نہیں آیا تھا کہ ہمیں ایک لائف سٹائل دے دے اور کتاب پکڑا دی جائے، بڑا آسان تھا۔ آ جاتا ایک میسج کہ اللہ نے ایک کتاب لکھی ہے یا بولی ہے، اور نبی کے ذریعے تمہارے تک بھیج رہا ہے، کوئی فائدہ نہ ہوتا۔ یہ بالکل ایسے ہی ہے کہ کسی کو آپ پڑھانے کے بجائے تفسیر کی کتاب دے دیں، جائے گھر جا کے خود پڑھ لیں، کوئی نہیں پڑھتا، اور پڑھے تو وہ اثر بھی نہیں ہوتا۔ قرآن کی یہ تعلیم معاشرے کے اندر چلنے والی ایک جو دوسری ڈگر پہ لوگ چل رہے ہوتے ہیں، ان کے اور پڑھنے والوں کے بیچ میں آہستہ آہستہ ایک اتنا خوبصورت قسم کا فرق پیدا کر دیتی ہے کہ بہت زیادہ شور اٹھے بغیر انسان نفس کی بجائے یا معاشرے کی بجائے اللہ کا بن چکا ہوتا ہے۔ اللہ تعالیٰ ایک اور بستی کی طرف اشارہ کرتے ہیں، وَلَقَدْ أَتَوْا عَلَى الْقَرْيَةِ الَّتِي، اور اس بستی پر تو ان کا گزر ہو چکا ہے جس پر بدترین بارش برسائی گئی تھی۔ کون سی بستی مراد ہے؟ قوم لوط کی۔ क्या उन्होंने इसका हाल ना देखा होगा, मगर ये मौत के बाद दूसरी जिंदगी की तवक्को ही नहीं रखते। यही कहते हैं ना, मौज करो, मस्ती करो, ऐश करो, और तुम्हें किसने दोबारा उठाना है, और क्या हुआ, और दिस एंड दैट। क्या पता चला, जब कौमों को पकड़ा जाता है तो बहुत कम लोग हैं जो इस पकड़ को समझते हैं। अल्लाह ताला ने हजरत याकूब और हजरत यूसुफ के जरिए से इन तक जो तालीमात पहुंचाई थी, एक मुद्दत तक बनी इसराइल के लोग उसी की तबलीग करते रहे, लेकिन जब इन्होंने उसको छोड़ दिया, अल्लाह ने आने वाली कौमों की मिसालें इनके सामने रख दी कि जो नहीं मानेगा उसको फिर दुनिया से जाना पड़ेगा। अफलम यकून यरौनहा, क्या उन्होंने इसका हाल देखा ना होगा, मगर ये मौत के बाद दूसरी जिंदगी की तवक्को ही नहीं रखते। वइज़ा रऔका इन यत्तखिज़ूनक इल्ला हुज़ुवा, ये लोग जब तुम्हें देखते हैं तो तुम्हारा मजाक बना लेते हैं। इसको हाईलाइट कर ले, नबी का मजाक उड़ाया जाता था। अगर आपका भी कोई मजाक उड़ाए, तुम्हें क्या हो गया, तुम्हें तो एक ही लग गई है बात, और तुम तो चली हो गई हो, तो मुबारक हो आपको, इसलिए कि अल्लाह कहते हैं कि नबियों का भी ये मजाक उड़ाते थे। क्या कहते थे, क्या ये शख्स है जिसे अल्लाह ने रसूल बनाकर भेजा, यानी नौजुबिल्ला और कोई नहीं मिला अल्लाह को, इसने तो हमें गुमराह करके अपने माबूदों से ही बदगुमान कर दिया होता अगर हम इनकी अकीदत पर जम न गए होते। नोट करें, ऐसे लोग अपने बातिल अकीदों पे जमने को इस्तकामत कहते हैं कि शुक्र है हम इनकी बातों में नहीं आए, हमें तो उसने भी कहा था, जो उसने भी कहा था, जो तब भी बुलाया, अब भी बुलाया, बड़े प्यार से बुलाते रहे, शुक्र है हम बच गए। यानी आप देखिए, एक बंदा दीन पे आने पे शुक्र करता है, और एक शख्स जो है वो दीन से रुकने पे शुक्र करता है। अल्लाह कहते हैं इनको बता दो, अच्छा वो वक्त दूर नहीं जब अजाब देखकर इन्हें खुद मालूम हो जाएगा कि कौन गुमराही में दूर निकल चुका। और ये सारी बातें जो है ना, असल में बाप दादा के नाम पे, ये ऐसी बातें नहीं है कि इसको आप इनकी बात समझे, असल पीछे बात कोई और थी। ना तो ये बाप दादा परस्ती करते थे, ना खानदान परस्ती, बल्कि ये खुद परस्ती, नफ्स परस्ती। इसीलिए कहा, अरअयत मन इत्तखज़ इलाहहु हवाहु अफ अंत तकून अलैहि वकीला, क्या कभी तुमने इस शख्स के हाल पर गौर किया है। पहले तो आप देखिए गौर व फिक्र, कुरान की तालीम गौर व फिक्र वाली तालीम है, पढ़ने पढ़ाने और गिनने गिनाने वाली तालीम नहीं है। खैर गौर करें, क्या जिसने अपनी ख्वाहिश नफ्स को अपना खुदा बना लिया हो, ये कौन होता है जो ख्वाहिश नफ्स को खुदा बना ले। कोई ऐसा है इंसान कि जो अल्लाह के सिवा किसी दूसरे को पूजे। यहां अगर आप लफ्ज हवा हु को हाईलाइट कर लेना, तो हवा है वो चीज जो शिर्क करवाती है, जो बिदत कराती है, जो अंधी तकलीद करवाती है। यानी ख्वाहिश नफ्स को खुदा बनाना, उसकी बंदगी करना, मतलब क्या है कि जिस तरह अल्लाह की बात माननी थी, इस तरह दूसरों की मानी, अपने नफ्स की मानी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इस आसमान के नीचे अल्लाह के सिवा जितने भी माबूद पूजे जाते हैं, इनमें अल्लाह के नजदीक बदतरीन माबूद वो ख्वाहिश नफ्स है जिसकी पैरवी की जाती हो। तबरानी की ये रिवायत है। कहां कहां इंसान नफ्स की पैरवी करता है, जरा सोचिए। सबसे तो पहले किसके आगे झुकूं, रब के आगे झुकूं के बुत के आगे झुकूं, ये नफ्स की पैरवी है। सुन्नत पे चलूं कि अपनी मर्जी का दीन रखूं, ये पैरवी है। नमाजों को देख लीजिए, नमाज पढ़ूं कि ना पढ़ूं, नफ्स की पैरवी है। सुबह वजू करूं कि ना करूं, नींद छोड़ूं कि ना छोड़ूं, अगर उठ के पढ़ ली तो अल्लाह के हुक्म की पैरवी, और अगर सोते रह गए तो अपने नफ्स की पैरवी है। ये खाऊं कि ना खाऊं, ये पढ़ूं कि ना पढ़ूं, ये करूं ना करूं। आप देखिए कि आज लोगों ने कुरान को सुन्नत से जब काटा और ख्वाहिश से जोड़ दिया, सूद हलाल हो गया ख्वाहिश की पैरवी पे, और हर वो स्टाइल जो कल तक हमारे अपने इस्लाम क्या हमारे कल्चर में भी नहीं पसंद किया जाता था, आज वो जायज हो गया ख्वाहिश नफ्स के नाम पे। जब इंसान अपनी ख्वाहिशों को खुदा बना लेता है ना, तो ख्वाहिश तो उसको वहीं लेके जाएगी जहां हवा जाएगी, हाविया, जहन्नम का गहरा तरीन मुकाम, जिसमें जहन्नमी जाएंगे, जहां ख्वाहिश परस्त लोग जाएंगे, अपनी ख्वाहिशों का गुलाम। दिन में कितनी दफा मैं ख्वाहिश की पैरवी करती हूँ, जरा सोचिए, खाने में, पीने में, बोलने में, ओढ़ने में, जाने में, हर वक्त हम ख्वाहिशात के पीछे लगे होते हैं। एक लम्हे के लिए जरा अपने ख्वाहिश को आप पीछे करके देखिए, आप देखेंगे कि आपके फैसले बहुत बदल जाएंगे। ये फैशन किस चीज का नाम है? शादियों के अंदर जो फंक्शंस होते हैं, जो लंबे चौड़े कहानियां चलती हैं, ये क्या है? भटकता है हवाओं की तरह, हवा जैसे हवाएं बहकती है, इस राज की इंसानियत को ख्वाहिश ने लेके फैलाया हुआ है। अल्लाह ताला कहते, अम तखसबु अन अक्सरहुम यस्मऊन, क्या तुम ऐसे शख्स को राह रास्त पर लाने का जिम्मा ले सकते हो, यानी जो ख्वाहिश नफ्स के साथ लग गया? क्या तुम समझते हो कि इनमें से अक्सर लोग सुनते और समझते हैं, यानी कुरान सुनते हैं, खुतबे सुनते हैं, हज करने जाते हैं, कभी कभी कोई लेक्चर भी सुन लेते हैं, लेकिन तुम्हारा क्या ख्याल है कि ये सुनने वाले सुन रहे हैं? नहीं, इन्होमिल्ला कलनाम, बल्कि ये तो जानवरों की तरह हैं, बल्कि इनसे भी गए गुजरे हैं। कैसे? कि जानवर शिर्क नहीं करता, इंसान शिर्क करता है। इंसान जब जानवर बनता है तो जानवर भी नहीं रहता और इंसान भी नहीं रहता, याद रखिए। मसलन कुत्ता वफादार है ना, इंसान वफादार नहीं रहता। कम से कम किसी जानवर को आपने किसी बुत के आगे जाके झुकते तो नहीं देखा होगा, वो भी खाता है तो मालिक का ही गुनगाता है। इंसान कहता है इनकी जिंदगी बेमकसद है। जैसे भेड़ बकरियों को नहीं पता होता कि हांकने वाला किधर लेके जा रहा है, वो बुचड़ खाने लेके जा रहा है या चरागाह की तरफ ले जा रहा है। इसी तरह आंखें बंद करके ये अपने नफ्स के इशारों पे चलने वाले, ये अपने शैताने नफ्स के पीछे चलने वाले, अपने लीडर्स के पीछे चलने वाले आंखें बंद किए चलते हैं। इनको ये पता ही नहीं कि हमें कौन कहाँ लेके जा रहा है। अल्लाह ताला कहते हैं ये भेड़ बकरियों की तरह शऊर से खाली हैं, इसलिए ये समझना ही नहीं चाहते। आप किसी को 10 दलीलें दे दें नहीं मानेगा, क्योंकि वो सुन ही नहीं रहे, वो बोल ही नहीं रहे। कहा अलम तरे इलल अर्दि कैफ मद्दज़्ज़िल्ला, तुमने देखा नहीं कि तुम्हारा रब किस तरह साया फैला देता है? अगर वो चाहता तो इसे हमेशा का साया बना देता। हमने सूरज को इस पर दलील बना दिया, फिर जैसे जैसे सूरज उठता जाता है हम इस साये को रफ्ता रफ्ता अपनी तरफ समेटे जाते हैं। और वो अल्लाह ही है जिसने रात को तुम्हारे लिए लिबास और नींद को सुकूने, मौत और दिन को जी उठने का वक्त बनाया। यहां आप देखिए इतने बड़े सूरज की बात है और लफ्ज दलील आया। दलील बिल्कुल यहाँ वही लफ्ज है जैसे इंग्लिश में पायलट का लफ्ज होता है, और कश्तियां चलाने वाले जो मल्लाह होते हैं वो दलील उस शख्स को कहते हैं जो कश्तियों को रास्ता बताता हुआ चले। साय पर सूरज को दलील बनाने का मतलब यह है कि साय का फैलना और सुकड़ना, सूरज के उरूज व जवाल और तुलू व गुरूब का ताबे है। जिधर सूरज जाता है उस तरफ साया चलने लगता है। इतनी बड़ी कुदरत अल्लाह की सूरज की रोशनी में दिखाई और लोग इस आयत को वजीफे के तौर पर पढ़ते हैं कि किसी को अपने कब्जे में करना है तो ये आयत पढ़ लो। हमने कुरान से भी यही लिया, अपनी मर्जी से लफ्जों को सामने रखते हुए हम मानी अपनी मर्जी से उसके घड़ते हैं और उसके साथ वजीफे बना लगते हैं। दुआ कीजिए कि अल्लाह ताला हमें इस किताब से हिदायत लेने वाला बना दे। ये वो किताब है जिसको अल्लाह ताला ने हिदायत के लिए भेजा था। ये जिंदगी उसके पीछे एक मौत का साया लगा हुआ है। इसी तरह दुनिया में हर चीज का जो साया हमें दिखता है ये क्या बताता है कि लोगों तुम इस दुनिया से आगे जाओगे तो फिर तुम्हें पता चलेगा कि तुमने जिंदगी कैसे बसर की थी। अल्लाह की कुछ मजीद कुदरतों का इशारा कि गौर करो वो कितनी बड़ी जात है। वहु अल्लज़ी जअला लकुमुल लैला लिबासा वन्नौम सुबाता वजअलन्नहारा नुशूरा वहु अल्लज़ी अरसला रियाह बुश्रम बैना यदै रहमती। वो अल्लाह ही है जो अपनी रहमत के आगे आगे हवाओं को बशारत बनाकर भेजता है, फिर आसमान से पाक पानी नाजिल करता है ताकि एक मुर्दा इलाके को इसके जरिए से जिंदगी बख्शे और अपनी मखलूक में से बहुत से जानवरों और इंसानों को सैराब करे। इस करिश्मे को हम बार बार इनके सामने लाते हैं ताकि वो कुछ सबक ले लें, मगर अक्सर लोग कुफर और नाशुक्री के सिवा कोई दूसरा रवैया अख्तियार करने से इनकार कर देते हैं। किस तरह अल्लाह बादलों को इधर उधर से जमा करके एक बस्ती पे बरसाता है, इसी तरह अल्लाह सुबहाना ताला किस इल्म वाले को कई तरफ से तैयार करके किसी सूखी बस्ती के ऊपर बरसवाता है। लेकिन याद रखिए कि फायदा वही उठाएगा कि जिस मट्टी ने अपने दिल को खोला होगा। सूखी मट्टी किसी चीज को फायदा नहीं लेती। अल्लाह के नबी मक्का की संगलाह और बेआबो गया वादी में भेजे गए। अल्लाह ताला ने अपने नबी को हालात के थपेड़ों और माँ और बाप की मोहब्बतों से दूर करके और बचपन ही से उनको ऐसे ऐसे हादसात का शिकार किया कि जिससे उनको अल्लाह की मार्फत मिली। लेकिन 40 साल में जो एक शख्सियत तैयार हुई, जब वो बादल बन के बारिश बन के बरसी तो मक्का में आप देखिए कि शुरू के चंद सालों में तो सिर्फ 2-3 लोगों ने फायदा लिया, फिर 2-3 2-3 2-3, हद तक कि मक्का से मदीना हिजरत पे चंद 100 लोग थे ओनली। क्या अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम में खैर नहीं थी? थी, लेकिन लोगों का टेस्ट इतना बदल चुका होता है कि उनको ये बातें पसंद नहीं आती। نتیجہ کیا ہوتا ہے کہ لوگ خیر سے فائدہ نہیں اٹھاتے۔ اللہ اپنے نبی کو کہتے ہیں غم نہ کریں، کوئی بات نہیں، یہ جو کچھ کہہ رہے ہیں کہنے دیجئے۔ وَلَوْ شِئْنَا لَبَعَثْنَا فِي كُلِّ قَرْيَةٍ نَذِيرًا، اگر ہم چاہتے تو ایک ایک بستی میں ایک ایک خبردار کرنے والا اٹھا کھڑا کرتے۔ پس اے نبی، کافروں کی بات ہرگز نہ مانو، اور وَجَاهِدْهُمْ بِهِ جِهَادًا كَبِيرًا، اور اس قرآن کو لے کر ان کے ساتھ زبردست جہاد کرو۔ ہائی لائٹ کر لیں، سورت فرقان کی بہت فیمس اور بہت خوبصورت آیت ہے۔ قرآن کے ساتھ جہاد کیسے؟ مکی سورت ہے، اور مکہ میں تو جہاد تھا بھی نہیں، لیکن یہاں سے جہاد کا وہ رخ سمجھ آتا ہے جو وقت اور معاشرے کے رخ پر چلنے کی بجائے اپوزٹ دا ونڈ چلنے والی بات ہے۔ اللہ کے نبی جس معاشرے میں بھیجے گئے تھے، وہاں حالات کچھ اس سے مختلف نہیں تھے جو حالات آج ہمیں اپنے ارد گرد دکھتے ہیں۔ اللہ تعالیٰ کہتے ہیں کہ جب لوگ ایک خاص رخ پہ جی رہے ہوتے ہیں، دنیا داری تو چھوڑ دیجئے، گناہوں کو چھوڑ دیجئے، جب دین کے نام پہ ان کا ایک خاص سیٹ اپ چل رہا ہوتا ہے، پھر جب اللہ کا نبی کتاب لے کر آتا ہے، اور آج کے دور میں جب کوئی قرآن کی دعوت دینے والا آتا ہے، اللہ کے نبی کی سنتوں کو اجاگر کرنے والا آتا ہے، تو لوگ ایک دم غصے میں آ جاتے ہیں۔ یاد رکھیے، جہاد یا دشمنی کا آغاز قرآن کی تعلیم سے ہونے لگتا ہے۔ گھروں میں پہلے تو جنگیں شروع ہوتی ہیں، بدگمانیاں، کیا ہوا، کیسے کیا، یہ کدھر چل پڑے، تو اللہ تعالیٰ کہتے ہیں کہ یہ قرآن سیکھنا، پہلے تو انسان قرآن سیکھنے کے دوران جہاد کرتا ہے، صبح اٹھا نہیں جاتا تو نفس کے ساتھ جہاد کرتا ہے، گھر والے ساتھ نہیں دیتے تو اور گھر کے کام کر کر کے اور ان کو خوش کر کے جہاد کرتا ہے، خاندان والے الزامات لگائیں تو موقع دیکھ کر ان کا ساتھ دیتا ہے، پھر جب عمل کرنے جاتے ہیں پھر تو ایسے لگتا ہے بڑوں کے چھجے میں ہاتھ ڈال دیا۔ اللہ تعالیٰ یہی بتاتے ہیں کہ جہاد کبیر کرو۔ جہاد کبیر کیسے ہوگا؟ تین طرح سے ہوتا ہے۔ ایک یہ ہوتا ہے کہ انسان انتہائی کوشش کرے، جس میں ہر ممکن اپنی کوشش لگا دے، جان سے، مال سے، یعنی جس کو ہماری زبان میں کہتے ہیں کہ کسر نہ چھوڑو۔ ہم تھوڑی سی مخالفت پہ بیٹھ جاتے ہیں، ہم تھوڑی سی تکلیف پہ ہم کہتے ہیں سوری، اللہ کہتے ہیں پورا کرو، کچھ کسر نہ چھوڑو۔ پھر دوسرا جہاد کبیر کا معنی کیا آتا ہے؟ بڑے پیمانے پہ کوشش کرو، اور اس میں انسان کو پھر اپنے تمام ذرائع ڈالنے پڑتے ہیں۔ پھر یہ نہیں کہ ایک کونا تو دین کو اپنا دے دیا لیکن باقی نہیں دیا، چھوٹی نہیں بلکہ بڑی کوششیں کرو، اجتماعی کوششیں کرو۔ اور تیسرا معنی کیا ہوتا ہے؟ جامع جد و جہد ہو، جس میں انسان کی کوشش کا اور کوئی رخ پیچھے نہ رہے، مقابلے کا کوئی محاذ نہ چھوڑے، جس جگہ دیکھو دین سے دوری وہاں جا کے کام کرو، اس طرح زبان سے اور قلم سے اور جان اور مال سے، اور اگر کبھی ضرورت پڑے تو پھر ہتھیاروں سے بھی جہاد کیا جائے۔ ہم خواتین کو تو کبھی بھی ہتھیار نہیں اٹھانے پڑتے، اور اللہ نہ کرے ایسا موقع آئے کہ سب کو جانا پڑے۔ ہم اگر آج اس قرآن کی تعلیم کے لیے تھوڑی سی محنت کر رہے ہیں تو یہ کوئی بری بات نہیں ہے، اس کو آسان درجے پہ کرنا ہے۔ آپ دیکھیے کہ ہم نے لوگوں کو لوگوں کے حق سے زیادہ دیا ہوا تھا، اب بس وہ حق واپس لے رہے ہیں تو شور مچ رہا ہے۔ کبھی آپ دیکھیں کسی کو آپ اپنی کوئی چیز ایسے ہی دے دیں نا، پھر جب آپ واپس لیں گے نا، اس وقت اس کو بڑا چبھتا ہے، کیونکہ وہ یوزڈ ہو چکا ہوتا ہے اس چیز کا، کہتا ہے اچھا اب آپ نے لینی ہے۔ بالکل اسی طرح ہم نے کتاب کا حق چھوڑا، تو اب ہم جب لوگوں کو وہ کہہ رہے ہیں کہ وہ واپس دے دو تو لوگ پریشان ہوتے ہیں۔ آپ دیکھیے کہ آج اس کتاب کی تعلیم کی کتنی ضرورت ہے۔ اللہ اکبر، دعا کیجئے کہ اللہ تعالیٰ ہمیں اس کے لیے پوری کوشش کرنے والا بنا دے۔ خواہشات سے جہاد کرنے والا، شیطان سے جہاد کرنے والا، بگڑے ہوئے معاشرے سے جہاد کرنے والا، کہا کیا کیا کام پڑے ہیں۔ وہ علامہ اقبال کا ایک شعر ہے نا کہ وقت فرصت ہے کہاں کام باقی ہیں۔ ایک طرف بگڑے ہوئے معاشرے میں شرک ہے، کہیں بے حیائی ہے، کہیں بے دینی ہے، کہیں لوگوں کو پڑھنے لکھنے کا شوق نہیں، نماز نہیں آتی، کلمہ نہیں آتا۔ یقین کیجئے، ابھی میں نے اس ٹرپ میں کسی سے چند باتیں سنی، میں حیران رہ گئی کہ گاؤں کے گاؤں ایسے ہیں کہ جس میں شاید ہی کسی کو کلمہ بھی ٹھیک آتا ہو، نماز تو دور کی بات ہے، کین یو بیلیو۔ اور وہ گاؤں ہیں جہاں بجلی بھی جا چکی ہے اور میڈیا کے ذریعے نیٹ اور کیبلز بھی جا چکے ہیں، جہاں گھروں میں انڈین فلمیں بھی چلتی ہیں کہ قرآن نہیں آتا ان کو، بڑی بڑی یونیورسٹیز کے پڑھے ہوئے لکھے لوگ جاہل ہیں، ان کے اس طرح سے خیالات بدل چکے کہ ان کو اب اسلام بالکل ہضم ہی نہیں ہوتا۔ تو آج دعا کرنے کی ضرورت ہے کہ اللہ ہمیں ایسا کر لے، آج ہم اس اسلام کو خوبصورتی سے پیش کریں۔ اس دین کو پروفیشن تو نہیں بنانا، لیکن پروفیشنلی پیش کرنا ہے تاکہ بڑے بڑے لوگ آئیں۔ اسلام کے اوپر جو ہمارے دلوں میں ایک احساس کمتری کا خول چڑھ چکا ہے، اس کو نکال کر انشاءاللہ تعالی ہم نے مسلمانوں کو مسلمان بنانے کی کوشش کرنی ہے۔ आगे देखिएगा तकाबुल। जब भी जिहाद होगा तो दो तरह के हालात तो होंगे ही ना, कुछ लोग अगर अच्छा कहेंगे उसको तो बहुत सारे बुरा कहेंगे। तो अब आगे आप देखेंगे, और सिर्फ फुरकान चूंकि फुरकान है फर्क की, तो आप पीछे भी देख रहे हैं और आगे और भी देखेंगे, दो चीजों का तकाबुल, एक अपोजिट चीज दूसरी उससे अपोजिट चीज। क्या? और वही है जिसने दो समंदरों को मिला रखा है, एक लजीज और शीरी, दूसरा तलख और शोर, यानी खट्टा नमक वाला नमकीन। और दोनों के दरमियान एक पर्दा हायल है, एक रुकावट है जो इन्हें गडमट होने से रोके रखती है। और वही है जिसने पानी से एक बशर पैदा किया, फिर इससे नसब और ससुराल के दो अलग सिलसिले चलाए। तेरा रब बड़ी ही कुदरत वाला है। यहाँ आप देखिए कि मीठे और नमकीन पानी की बात की, और साथ ही साथ उसके बाद ससुराल का और नसब का ताल्लुक हुआ। ये है कुरान का असल हुसन। बाहर हमें लगता है कि अच्छा इधर पानी की क्या जरूरत थी, लेकिन असल में यही बताया गया कि जब जिहादे कबीर करने के लिए निकलोगे तो अमली तौर पर तुम्हें तल्ख लोगों से भी वास्ता पड़ेगा, लेकिन अबू बकर जैसे लोग भी मिलेंगे और कुछ अब्दुल्ला बिन उबई जैसे लोग भी होंगे, अबू लहब भी होंगे। तुमने तल्ख लोगों में जाकर अपनी मिठास नहीं छोड़नी। और खास तौर पे आप देखिए ससुराल के नाम पे तो हम इतना जल्दी गिव अप करते हैं, कहीं उनका हक नहीं देते। सारे हकूक उस वक्त याद आते हैं जब हम दीन सीखने लगते हैं। इतना अहम रिश्ता है कुरान में ससुराल का ताल्लुक आ गया। इससे इसकी अहमियत भी समझिए। नसब के रिश्तों पे तो कुरान बहुत जगह बात करता है ना, लेकिन सहर कहते हैं वो रिश्ता जो किसी निकाह के बाद पैदा हो। आपके अपने रिश्ते मामू की शादी के बाद कोई रिश्ता बन गया, यानी ससुराली रिश्ते दूसरे लफ्जों में करें। आज हम इन रिश्तों को अगर ठीक निभा लें तो आप देखिए कि हमारा बहुत सारा काम आसान हो जाए। इन रिश्तों से कैसे निपटें ये भी अल्लाह ही सिखाता है। अगर आज हम कुरान से रहनुमाई लेंगे तो वो तबारक अल्लज़ी बियदिहिल मुल्क, वो जात हमारे रिश्तों में बरकत डालेगी। आज हम रिश्तों के मामले में भी बहुत ज्यादा एक्सट्रीम पे चले गए। पहले छोटी उम्र की बहू लाते हैं, फिर उससे बड़ी बड़ी औरतों वाले तकाजे करते हैं। लड़की 16 साल की चाहिए, काम वो 40 साल जैसी एक पुख्ता औरत की तरह करे। हम सबको सोचना चाहिए, अगर आपके ताल्लुकात अपने घर वालों से नहीं ठीक हो रहे कुरान पढ़ने के बावजूद तो फिक्र कीजिए। और आप अपने मिजाज से अपने ताल्लुकात से लोगों को बताएं कि कुरान पढ़ने के बाद मैं कैसी बनी हूँ। कुरान तो पूरे का पूरा रिलेशनशिप सिखाता है। कुरान इज ऑल अबाउट द रिलेशनशिप मैनेजमेंट, कोई दूसरा नहीं सिखा सकता। आप अपनी बच्ची को बचपन से ही दीन सिखाइए, आप देखिए कैसी अच्छी बच्ची बनेगी। आज की बच्चियां ससुराल को घर ही नहीं समझती। कमरों में रहना, कंप्यूटर से खेलना, इससे घर नहीं चलते। तो जब इंसानों में रहेंगे, उनके दुख सुख पे सब्र करेंगे, कभी शुक्र करेंगे, सब कुछ अच्छा होगा। तो रिश्तों की तमीज भी कुरान सिखाता है। दुआ कीजिए कि हम इस कुरान को अपनी जिंदगी का मैनुअल बना लें। लेकिन लोग क्या करते हैं, इस खुदा को छोड़कर लोग उनको पूछ रहे हैं जिनको नफा पहुंचा सकते हैं ना नुकसान, और ऊपर से मजीद ये कि ये काफिर अपने रब के मुकाबले में हर बागी का मददगार बना हुआ है। ऐ नबी, तुमको तो हमने बस एक बशारत देने वाला और खबरदार करने वाला बनाकर भेजा। इनसे कह दो मैं इस काम पर तुमसे कोई उजरत नहीं मांगता, मेरी उजरत बस यही है कि जिसका जी चाहे वो अपने रब का रास्ता इख्तियार कर ले। एक सच्चे दाई दीन की पे यही होती है कि जो बताता हूं इस पे अमल कर लो, और फिर मेरे नामे अमाल के अंदर सदका जारिया बन के इजाफा कर दो। दैट्स इट, बाकी चीज तो जरूरत है। असल बात यह है कि ये है वो सोच जो किसी की जुबान से हक को गुलवाती है। और जो पैसों के मुलाजिम होते हैं, जो पेड टीचर्स होते हैं, जो मर्जी से गवर्नमेंट के फतवों पे चलते हैं, तो वो एक लफ्ज नहीं बोल सकते जब तक के पीछे से उनको ऑर्डर्स ना आ जाए। हर वक्त उनकी ऑडिटिंग होती है, हर वक्त उनके ऊपर चेक होता है। अल्लाह कहते हैं कि ये है वो बेनियाजी, जब किसी के आगे आपका हाथ नहीं फैलता तो आप किसी के आगे झुकते नहीं है। और अल्लाह ताला ये बेनियाजी हम सबको अता कर दे। कहा वतवक्कल अलल हय्यिल लज़ी ला यमूतु, ए नबी इस जात पर भरोसा रखो जो जिंदा है और कभी मरने वाला नहीं, और इसकी हम्द बयान करो, यानी इसकी हम्द के साथ इसकी तारीफें करो, इसके गुण गाओ, इसकी तस्बीहात करो। वह कफा भी ही बि जुनूबी इबादी ही खबीरा, और अपने बंदों के गुनाहों से बस इसी का बाखबर होना काफी है। यानी किसी को अपने दुख ना सुनाओ, अपने गुनाह ना सुनाओ, पार्डन के नाम पे जाके प्रीस्ट को अपने गुनाह ना बताओ, कफारों के नाम पे ना बताओ, बल्कि तुम अल्लाह को अपने गुनाह सुनाओ। यहां से एक इशारा भी मिलता है कि अपने गुनाह दूसरों को नहीं बताने चाहिए। नापसंदीदा अमल है, बहुत बड़ी वईद है उस शख्स के लिए कि जो रात को गुनाह करे, अल्लाह उसके गुनाह पे पर्दा डाले और अगले दिन वो लोगों को खुद ही वो सुना रहा हो कि मैंने ये किया और मैंने वो किया। आप देखिए कि हम अपना मामला रब से दुरुस्त कर लेंगे ना, बाकी सारे मामले खुद बखुद दुरुस्त हो जाएंगे। और बाकी रह गई बात कि अगर तुम्हें रब का नहीं पता तो उस रब की कदर किसी जानने वाले से पूछ लो, किसी और से पूछ लो। और वो कौन है? अल्लज़ी खलकस समावाती वल अर्दा, वो जिसने 6 दिनों में जमीन और आसमानों को और इन सारी चीजों को बनाकर रख दिया जो आसमान और जमीन के दरमियान है। फिर आप ही अर्श पर जलवा फरमा हुआ रहमान, इसकी शान तो बस किसी जानने वाले से पूछो। इसको हाईलाइट कर ले। अब देखिए, हर काम का माहिर जो होता है ना, वो अपने कुलीग्स को बेहतर तौर पे जानता है। फलां कैसा डॉक्टर है, इसको ज्यादा अच्छा दूसरे डॉक्टर्स बता सकेंगे। कोई कैसा इंजीनियर है, अब इल्म वालों को ही पता होता है कि वो जात कैसी बड़ी है जिसको अल्लाह कहते हैं, जिसको रब कहते हैं। और असल बात यह कि कमी इधर ही है। इसलिए अल्लाह ताला कहता है कि ये जो रहमान का इनकार करते हैं उसकी वजह है क्या? वह इजाकील अलहमसजुदुलरहमान, इनसे जब कहा जाता है कि रहमान को सजदा करो तो कहते हैं रहमान क्या होता है, क्या बस जिसे तू कह दे इसी को हम सजदा करते फिरें? ये दावत इनकी नफरत में उल्टा और इजाफा कर देती है। आज भी लोग यही कहते हैं, तुम्हें तो बस एक ही अब काम है, अब तुम्हारे कहने पे मैं भी चल पड़ूं, अब जिस रास्ते पे तुम लगी हो मैं भी उस पे लग जाऊं। अल्लाह कहते इनको कदर ही नहीं, इनको रहमान की कदर क्या है, सजदे की तिलावत है। और लफ्ज रहमान से बड़ा चिढ़ खाते थे। मैं हैरान होती हूँ कि चलो अल जब्बार अल जबरूत से तो तुम चिढ़ खाओ, और रहमान का लफ्ज तो इतना खूबसूरत लफ्ज है। लेकिन वही बात है कि जब तासुब दिल में आता है तो इंसान किसी की अच्छाई और बुराई को नहीं पहचान सकता। अब आगे अल्लाह ताला इबादुर रहमान की कुछ सिफात बताएंगे कि ये रब की बात सुन के नफरत से फिरने वाले, लेकिन सारे ऐसे नहीं है, कुछ रब की कुदरतों को बहुत अच्छा जानते हैं। तबारक अल्लज़ी जाल फिस समाई बुरुजा, बड़ा ही बाबरकत है वो जिसने आसमान में बुर्ज बनाए, ये 12 सितारों की तरफ इशारा। और इसमें एक चिराग और एक चमकता हुआ चांद, चिराग क्या है? सूरज, चांद चमकता हुआ, वही है जिसने रात और दिन को एक दूसरे का जानशीन बनाया, हर उस शख्स के लिए जो सबक लेना चाहे या शुक्रगुजार होना चाहे। आप देखिए कि हम अगर आंखें खोल के दुनिया में चले ना तो हमें अल्लाह की मोहब्बत मिलती है। आज हम क्लास के लिए जब आ रहे थे, सनराइज 9:15 पे हो रहा है, तकरीबन 8:30 और उसके अराउंड हम रोड पे थे, बिल्कुल हमारी साइड पे इतना बड़ा चांद कि आप उसको देखें कि जैसे रात का चांद है, और सिर्फ आधा पौना घंटा रह गया हुआ था सनराइज में, कूल तक तो हमारे साथ चांद आया, और अब हम देख रहे हैं कि रोशनी हो गई है, किधर गया? क्या ये एक जिंदा जात के वजूद की दलील नहीं है? वइबादुर्रहमानिल्लज़ीना यमशून अलल अर्दी हौना, रहमान के असली बंदे तो वो हैं जो जमीन पर नरम चाल चलते हैं, और जाहिल इनके मुंह आए तो कह देते हैं कि तुमको सलाम। बहसों में नहीं पड़ते, झगड़े नहीं करते, हर जगह जाके वो एक महफिल नहीं गर्म करते बहस मुबासों की। और ये सलाम कौन सा होता है? सलाम मुतारिका, कि भाई तुम रूठे हम छूटे, तुम्हारे मुंह नहीं लगते और पसंदीदा अमल भी नहीं है। मना किया गया कि जाहिलों से बहस ना करो, और इल्म वालों को बहस की जरूरत नहीं होती बल्कि उनको दलील की जरूरत होती है। यहां से आजजी की बात भी पता चलती है, नरम चाल चलना, मिजाज में नरमी, आसान मामला हो ऐसे शख्स के साथ, इजी गोइंग जिसको आप कह सकते हैं। कुछ लोग हो खुश ही नहीं होते कभी, अल्लाह कहते हौनन, आजजी के साथ नरमी के साथ रहो, और बहसों में ना उलझो जो अपने रब के हजूर सजदे और क्याम में रातें गुजारते हैं। इन दो लफ्जों पे हाईलाइट कर लेते हैं, एक है सुज्जदन और क्यामन। हम भी पूछ लें, पूरी रात में कितनी देर सजदे में रही और कितनी देर क्याम में? वल्लज़ीन यकूलून रब्बना सरिफन्ना अज़ाब जहन्नम इन अज़ाबहा काना गरामा, जो दुआएं करते हैं कि हमारे रब जहन्नम के अजाब से हमको बचा ले, इसका अजाब तो जान का लागू है। उनको असल पता होता है जहन्नम क्या है, वो ऐसे नहीं मजाक में कह देते हेल, और ये नहीं कहते अच्छा जी जिंदगी जहन्नम बन गई है, नहीं, उनको पता है असल जहन्नम क्या है। और ये क्याम और सजदों के नतीजे में उनकी जुबान पे जो लफ्ज आता है वो यही है कि अल्लाह हमें इस जहन्नम से बचा ले। ये तो बड़ा ही बुरा ठिकाना और मुस्तगर है। फिर आदात में कैसे होते हैं? वल्लज़ीन इज़ा अन्फ़क़ू लम युस्रिफ़ू वलम यक़तुरू वकान बैन ज़ालिका क़वामा, जो खर्च करते हैं तो ना तो फजूल खर्ची करते हैं और ना बुखल करते हैं, बल्कि इनका खर्च दोनों इंतहाओं के दरमियान एतदाल पर कायम होता है। جو اللہ کے سوا کسی اور کو معبود نہیں پکارتے، اللہ کی حرام کی بھی کسی جان کو ناحق ہلاک نہیں کرتے اور نہ زنا کے مرتکب ہوتے ہیں۔ یہ کام جو کوئی کرے وہ اپنے گناہ کا بدلہ پائے گا، قیامت کے روز اس کو دوبارہ عذاب دیا جائے گا اور اسی میں وہ ہمیشہ ذلت کے ساتھ پڑا رہے گا۔ ہاں مگر کوئی اپنے گناہوں کے بعد توبہ کر چکا ہو، اس کو ہائی لائٹ کر لیں، اللہ من تاب وآمن وعمل صالحا فأولئك يبدل الله سيئاتهم حسنات۔ اصل بات ہے توبہ کر کے نیک عملی اختیار کر لے، وہ تو اللہ کی طرف پلٹ آتا ہے جیسا کہ پلٹنے کا حق ہے۔ دعا کیجئے اور اسی وقت دل میں اپنے گناہوں پہ ندامت کے ساتھ شرمندگی محسوس کرتے ہوئے اللہ تعالیٰ سے ہم نیت کریں کہ اللہ ہمارے پچھلے گناہ معاف کر دے اور آئندہ ہمیں بچا لے۔ وہ تو اللہ کی طرف پلٹ آتا ہے جیسا کہ پلٹنے کا حق ہے، اور رحمان کے بندے وہ ہیں جو جھوٹ کے گواہ نہیں بنتے۔ یہ کہاں ہوتا ہے؟ جھوٹی کہانیاں، جھوٹی رسمیں، جھوٹی باتیں، دوسروں کو خوش کرنے کے لیے بے دینی پہ راضی ہو جانا، یہ سب جھوٹ کی گواہی ہیں۔ اور کسی لغف چیز پر ان کا گزر ہو جائے تو شریف آدمیوں کی طرح گزر جاتے ہیں، بیٹھ نہیں جاتے وہاں کہ خبریں تو سن رہے ہیں، اب کیا کریں بیچ میں اگر ایسے ایڈ آ گئے۔ پہلے لوگ خبریں سنتے تھے، اب لوگ خبریں دیکھتے ہیں۔ یقین کریں خبروں کے درمیان جو بےہودہ اور گندے اشتہار آتا ہے انسان سوچ بھی نہیں سکتا۔ ٹریولنگ میں کہیں نہ کہیں جا کے اگر کسی کے گھر گئے ملاقات کے لیے تو کبھی کبھی نظر پڑی تو مجھے لگے یہ انڈین موویز چل رہی ہیں، بعد میں کہا نہیں یہ خبریں سن رہے ہیں، تو میں نے کہا یہ کیا؟ کہتے ہیں یہ خبروں کے اندر ایڈ ہے۔ واللہ اتنے بےہودہ کپڑے، اتنے بےہودہ حرکتیں کہ شاید کبھی کسی دور میں فلموں میں اگر وہ حلیے ہوتے تھے تو لوگ اس کو فارورڈ کر دیتے تھے کہ یہ بچوں کے دیکھنے والی نہیں۔ ہاں یہ الگ بات ہے کہ وہ بڑوں کے بھی دیکھنے والی نہیں ہوتی تھی، راج سرے عام سارا دن گھروں میں جو ٹی وی چل رہے ہوتے ہیں ان پہ یہ سب کچھ ہے۔ پھر ہم عباد الرحمان کیسے بنے؟ پھر کیسے ہمارے گھروں میں برکتیں آئیں؟ اللہ اکبر۔ جنہیں اگر ان کے رب کی آیات سنا کر نصیحت کی جاتی ہے تو وہ اندھے اور بہرے بن کر نہیں رہ جاتے، اور جو دعائیں مانگا کرتے ہیں کیا کہ ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما، اے ہمارے رب ہمیں اپنی بیویوں اور اپنی اولاد سے آنکھوں کی ٹھنڈک دے اور ہم کو پرہیزگاروں کا امام بنا۔ کیسے آنکھوں کی ٹھنڈک بنتے ہیں گھر والے؟ شرک چھوڑ کر، بدعت چھوڑ کر، پانچ وقت کے نمازی بن کر، ہمارے مشن کے ساتھی بن جائیں، ان کا مزاج اور اخلاق اتنا برا نہ ہو کہ بات بات میں غصے میں آ جائیں، طلاق کی تانے دینے والے، پچھلوں کی تانے دینے والے، اس طریقے سے گھروں کا ماحول ہو کہ جیسے واقعی جنت کا ماحول ہے۔ اللہ ایسے سب کے ماحول بنا دے، اور جو اخلاقی برائیاں شوہروں میں یا بیویوں میں، اللہ تعالیٰ ان کو دور کر دے، اور اس کے لیے کام کرنا پڑے گا، ساتھ لے کر چلنا پڑے گا۔ گھر والوں کو بھی اسی دین کے سفر میں ساتھ رکھیے جس پہ آپ خود چل پڑے، پھر انشاءاللہ آپ دیکھیے گا کہ ایک وقت آئے گا کہ یہ آپ کے ساتھی بن کے پھر اصل خوشی ہو، پھر جو میاں بیوی کی محبت ہے نا وہ عام پہلی محبت نہیں رہتی، انڈرسٹینڈنگ ہوتی ہے، پھر ایک ہی سوچ بنتی ہے، دونوں کو ایک ہی غم لگا ہوا ہے اور کرنے کے کام بھی سارے ایک ہیں۔ کہا یہ ہیں وہ لوگ جو اپنے صبر کا پھل منزل بلند کی شکل میں پائیں گے، ہائی رائزز، اللہ ان کو اونچے محل دے گا، دور سے لوگ ان کے گھروں کو دیکھیں گے۔ دنیا میں اگر نہیں سجا سکے، نہیں بنا سکے گھر، پھر کیا ہے، یہ تو ختم ہی ہو جانے تھے۔ آداب و تسلیمات سے ان کا استقبال ہوگا، ویلکم، وارم ویلکم، وہ ہمیشہ ہمیشہ وہاں رہیں گے۔ حسنت مستقرم و مقام، کیسا ہی اچھا ہے وہ مستقر اور وہ مقام۔ کیا کرنا ہے دنیا کے ان چیزوں کو لے کر جس کے بعد اللہ کی ناراضگی ہو؟ یہاں ضرورت کا لے لیں، خواہش کا اور تعیشات کا آگے جا کے لیں گے۔ قل ما یعبؤ بکم ربی لولا دعاؤکم، اے نبی لوگوں سے کہو میرے رب کو تمہاری کیا حاجت پڑی ہے اگر تم اس کو نہ پکارو، اب کہ تم نے جھٹلا دیا ہے ان قریب وہ سزا پاؤ گے کہ جان چھڑانی محال ہوگی۔ یہ ہے رب کی بے نیازی، نہیں مانگتے تو نہ مانگو۔ اب دیکھیں کہ ہدایت کا نقطہ آغاز دعا ہے۔ سورۃ الفاتحہ میں کیا سکھایا؟ انسان کی پہلی دعا اہدنا الصراط المستقیم۔ جو اللہ سے مانگتا ہی نہیں ہدایت اس کو ملتی نہیں ہے، اور جو اللہ سے کچھ نہیں مانگتا اللہ اس سے ناراض ہے۔ کیسے پتہ چلے کہ ہماری دعائیں قبول ہو رہی ہیں کہ نہیں؟ عمل کو دل چاہنے لگتا ہے۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہماری دعاؤں کا قبلہ بھی ٹھیک ہو جائے، اور ہماری زندگیوں کے قبلے بھی ٹھیک ہو جائیں. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.